अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक
तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा 9 बजे जस्तै रेडियो बाराही 99.2 मेगाहर्ज र www.baraharadio.com मार्फत म रूपिन्द्र प्रभावी उपस्थित भएको छु। प्रयोजन शब्द शिविर कृति वाचन गरिने कार्यक्रम हो र गत श्रृङ्खलादेखि हामीले एउटा नयाँ कृति वाचन गरेर तपाईँलाई सुनाइराखेका छौँ। यो कृति पोखरामा रहेर आख्यान साहित्यमा हाम फाल्नुभएका साहित्यकार आख्यानकार नवराज ढकालको हालै मात्र बजारमा आएको कृति पुलिक उपन्यास हो। यो उपन्यासमा युद्ध प्रेम र जीवनका यथार्थलाई निकै रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको छ। अर्कोतिर आम नेपालीले नयाँ नेपालको कस्तो सपना देखेका छन् भन्ने कुराको यथार्थ चित्रण पनि उपन्यासभित्र समेटिएको छ। प्रियजन यही उपन्यास पुलिकलाई क्रमशः हामी वाचन गरेर तपाईँलाई सुनाउनेछौँ र आज पनि हामी पुलिक वाचनको दोस्रो श्रृङ्खला लिएर उपस्थित भएको छौँ। प्रियजन शब्द शिविर वा पुलिक वाचन तपाईँलाई कस्तो लाग्दैछ? पुलिक वाचन सुनिरहँदाखेरि पुलिकका लेखक नवराज ढकाल वा यसभित्र समेटिएका विषयवस्तुमाथि कुनै पनि प्रश्न टिप्पणी वा सुझाव सल्लाह छन् भने कृपया लेखेर पठाउनुहोला वा शब्द शिविर प्रतिका दृष्टिकोण पनि हामी जान्न इच्छुक छौँ तपाईँका। भेजन त्यसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुपर्ने हुन्छ। RBFM टाइप गरिसकेपछि एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस्। RUPINDRA रूपिन्द्र टाइप गरिसकेपछि एक स्पेस दिएर आफ्ना कुराहरू सुझाव प्रतिक्रिया वा प्रश्नहरू लेखेर 24 2 6 24 26 नम्बरमा पठाउनका लागि हामी आग्रह गर्छौँ। पुलिकबारे तपाईँको प्रश्नको जवाब भने हामी पुलिकका लेखक स्वयं नवराज ढकालको आवाजमै उहाँकै मुखारविन्दबाट समाधान गर्ने प्रयत्न गर्नेछौँ। तसर्थ पनि तपाईँको प्रश्नको पनि प्रतिक्रियाको पनि हामीले अपेक्षा गरेका छौँ वा तपाईँ इमेल मार्फत पनि हामीलाई कुनै पनि प्रतिक्रिया पठाउन सक्नुहुन्छ जसको लागि radiosadhana@gmail.com को ठेगाना तपाईँ प्रयोग गर्न सक्नुहुन्छ। अब भने प्रस्तुत छ नवराज ढकालको उपन्यास पुलिक वाचनको यो दोस्रो श्रृङ्खला। आदर्श पुलिकसँगै एउटै डेरामा बस्थ्यो। ऊ पृथ्वीनारायण क्याम्पसमा विज्ञान विषय पढ्थ्यो। पुलिक भने मानविकी तथा समाजशास्त्रमा राजनीति शास्त्रको विद्यार्थी थियो। दुई डेरावाल साथीका बीचमा विभिन्न विषयमा गरमा गरम बहस हुने गर्दथे। आदर्श भन्थ्यो, चेतनाले वस्तुको निर्माण गरेको हो। संसारमा पहिले चेतनाको जन्म भयो, त्यसपछि मात्र वस्तुको उत्पत्ति भयो। जस्तो कि मेच बन्नुभन्दा पहिले त्यसका बारेमा आदर्श विचारको जन्म भयो, त्यही आदर्श विचारको अनुकरणबाट मेचको निर्माण भएको हो। आदर्श विचार निर्गुण र निराकार हुन्छ। पुलिक भने उसको भन्दा फरक विचार राख्दथ्यो। ऊ चेतना र वस्तुका बीचमा आदर्शको भन्दा फरक मान्यतालाई स्वीकार गर्दै भन्थ्यो, वस्तु जगतमा चेतनाको जन्म होइन विकास भएको हो। वस्तुको उत्पत्ति भएपछि मात्र त्यसका बारेमा चेतना निर्माण गरिएको हो। जस्तै ढुङ्गाको अस्तित्व देखेपछि त्यसका बारेमा चिन्तन मनन गर्न थालियो। तसर्थ वस्तुको निर्माता चेतना नभए चेतनाको मूल आधार र निर्माता वस्तु हो। वस्तुको जन्म नभएको भए चेतनाको विकास सम्भव हुने थिएन। तिनीहरूको सामाजिक आर्थिक पृष्ठभूमि समान थियो, तर आदर्श र विचारहरू फरक फरक थिए। जीवनशैली र जीवन दृष्टि अलग अलग थिए। तिनीहरूका भात पकाउने र खाने भाँडाकुँडा, सुत्ने बिस्तारा साझा थिए, तर तिनीहरूले फेर्ने श्वास अलग अलग दिशाबाट बहन्थ्यो। आदर्श र कल्पनाको श्वास फेर्थ्यो भने पुलिक भौतिकवादी विज्ञानलाई जीवनको आदर्श मान्दथ्यो। आखिर विज्ञानको विद्यार्थी भएर पनि आदर्शमा किन यस्तो जीवन दृष्टि विकास भएको होला? आदर्श र पुलिकलाई भौतिक रूपमा जोड्ने सेतु ढकाल सर थिए। आदर्श उनको भतिजो थियो भने पुलिक उनको आदर्श सपना। पुलिक शहरको कोलाहल पूर्ण वातावरणमा निसासियो। श्वास नै थुनिएला जस्तो भिडभाड, जताततै घर र मान्छे मात्र, मन बहलाउने ठाउँ नै नभएको, आफ्नै स्वार्थमा रुमलिएको उत्तर आधुनिक भोगवादी सहरिया जीवनशैली। सबै मान्छे अपरिचित। पशुले मान्छेलाई चिन्थ्यो होला, तर एउटा मान्छेले अर्को मान्छेलाई नचिन्ने, पैसा बाहेक केही नचिन्ने मान्छे, मान्छेको जीवन परिभाषाका साथ बाँचेको मान्छे। पुलिकलाई त्यहाँको संसार विकृत र विसङ्गत लाग्यो। पारिजातले देखे भोगेको जस्तै सामाजिकता, सामूहिकता, सौहार्दता, भातृत्व जस्ता मानवीय गुणहरू नभएको स्वार्थी र एकल काँटे जीवनशैली, मान्छे मान्छेका बीचको नाता पनि कृत्रिम खालको, कुनै स्वार्थ विशेषले गाँसिएको, भावनालाई पैसासँग साट्ने, जीवनको मूल्य पैसाले निर्धारण गर्ने मान्छेको यस्तो स्वार्थी, भोगी र चरम पुँजीवादी लम्पट चरित्र देखेर पुलिक आक्रोशित र निराश हुन्थ्यो। उसले कैयौँ विसङ्गतिहरूका बीचमा संगति खोज्ने प्रयत्न गर्यो। आफ्नो ग्रामीण वातावरणमा हुर्किएको हार्दिकता, सुन्दरता, स्वच्छताका साथ शोषण र अन्यायलाई सम्झियो। त्यहाँका अव्यक्त उकुस मुकुस र द्वन्द्वलाई सम्झियो। तथापि त्यहाँका मान्छेहरूमा पीडालाई लुकाएर एक अर्काका खुसीमा रमाउने, दुःख पीडामा दुखी हुने मानवीय गुणहरू थिए। गरिबी, अभाव र सामाजिक आर्थिक शोषण एवं विभेदका बावजुद सरलता, प्राकृतिकता, सामूहिक जीवनशैलीका कारण उसलाई सहरिया ढोङ्गी र स्वार्थी जीवनभन्दा गाउँले जीवन नै उत्तम लाग्यो। जतिसुकै घृणा योग्य भए पनि उसले सहरलाई त्याग्न सकेन। पुलिक अगाडि बढ्ने वा पछाडि फर्कने भन्ने मानसिक द्वन्द्वमा फस्दै थियो। उसले एक दिन एकाएक दारीवाललाई मान्छेहरूको भिडमा भेट्यो। आदर्श घर गएको हुनाले पुलिकले उसलाई डेरामा लिएर गयो। दारीवालले यसपल्ट अलिक खुलेर कुरा गर्यो। ऊ आफू सामन्ती शासन समाप्त गरी जनतन्त्र स्थापना गर्ने अभियानमा लागेको कुरा बताउँदै थियो। ऊ भन्थ्यो, हामीले आफ्नो भाग्यको फैसला आफै गर्नुपर्दछ। युगौँदेखि हामीलाई बाँधिराखेका दासताका साङ्लाहरू चुडाल्नु पर्दछ। सबै खाले शोषण र विभेदको अन्त गरी न्यायपूर्ण समाजको निर्माण गर्न युद्ध गर्नुको विकल्प छैन, किनभने शासकले हतियारको बलमा शासन चलाउँदैछ। त्यसको फलामलाई परास्त गर्न फलाम नै उठाउनु पर्छ। पुलिक दारीवालका कुराहरू रुचिपूर्वक सुन्दै घरिघरि मुल्टो हल्लाएर हो पनि भन्थ्यो र दारीवालका कुराबाट निकै प्रभावित भयो। उसले कोसँग लड्ने, कसरी लड्ने भन्ने कुरा बुझ्न भने सकेन। उसले त देवासुर संग्राममा देवता र असुरका बीचको लडाईँ, रामायणमा राम र रावणका फौजका बीचको लडाईँ, महाभारतमा पाण्डव र कौरवका बीच अंशबण्डाका लागि भएको महायुद्ध जस्ता लडाईँका बारेमा मात्र सुनेको थियो। उसलाई युद्ध भन्ने बित्तिकै एक रोमाञ्चकारी घटना जस्तो लाग्दथ्यो। 20 वर्षको जोसिलो युवक त्यस जवानीमा उसले युद्धलाई सिनेमाका लडाईँसँग तुलना गर्नु स्वाभाविक नै थियो। उसले लडाईँ गर्नै पर्ने निधो गर्यो। फेरि पनि पढाइपछि लडाईँ कि लडाईँसँगै पढाइ भन्ने मनोद्वन्द्वमा फस्न पुग्यो। पुलिकका मनमा विभिन्न विपरीत भावहरू उत्पन्न हुँदै हराउँदै गर्न थाले। उसका विचारहरू आँगनमा परेको पानीका फोका जस्तै उड्दै फुट्दै र हराउँदै जान्थे। ऊ विपरीत भाव तरङ्गमा तरङ्गित हुन थालेको थियो। भावनामा बहकिने क्रममा उसले आफैलाई सोध्यो, के दारीवालले भने जस्तो युद्धबाट सबै मानिसलाई खाने, बस्ने, पढ्ने आदि सुविधाहरू प्राप्त होलान्? के भीमप्रसाद जस्ता शोषकहरूले युद्धबाटै सजाय पाउलान्? उसको मानसपटलमा कोदाको खोले खाएर छाक टारेको, गाभाको लेदो खाएर रात बिताएको, कुपोषणले ठाडै सुकेको कलावतीको सिक्रो शरीर, पतेराले चुसेको बोडी जस्तो बाबुको अनुहारको सम्झना आकाशमा वर्षाको बादल मडारिए झैँ मडारिन थाले। उसले भीमप्रसादले फुकाएर लगेको रातेलाई पनि सम्झ्यो। विगतको याद र आगतको अनुमानले उसलाई असह्य पीडा र छटपटी भयो। उसको मन साउनको कालो बादल जस्तै अँध्यारो भयो। उसले आकाशतिर मुन्टो फर्कायो। कालो बादलको एक टुक्रा उसको मथिङ्गलमा ठोक्किन पुग्यो। पूर्व र पश्चिमबाट मडारिँदै आएका असङ्ख्य टुक्राहरू एक आपसमा भिडे। दुवै पक्षका बादलहरू बीचमा घमासान लडाईँ हुँदा मेघदूतले सन्देश लिएर आयो, खबरदार, सहरिया सभ्यतामा हुर्किएका आधुनिक मान्छेले थुपारेका फोहोरका डङ्गुरहरू यत्र तत्र पाखा नलाग्नु। अब आँधी बेहरी आउनेछ र तिमीहरूलाई सेतीको गर्भमा समाधि चढाइनेछ। यस्तै आकाश खस्ने गरी मेघ गर्ज्यो। गड्याङ 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 एकपल्टमा 4 चोटी अनि सारा सडक र गल्ली पखाल्ने गरी वर्षा भयो। पुलिकलाई शीतलताको महसुस भयो। सडकीहरू वर्षालाई सराद्दै कुद्न थाले। युवाहरू हात हल्लाउँदै तछाड मछाड गरेर ओतको खोजीमा भाग्दै थिए भने युवतीहरू सम्हालिँदै र लजाउँदै छिटो छिटो हिँड्दै थिए। पुलिकले तिनीहरूका भिजेका लुगातिर हेरेन। उसले वर्षाले सिर्जना गरेको यस्तो आतंक त्यसपूर्व कहिल्यै देखेको थिएन। उसले त पानी परेपछि गाउँलेहरू स्याखु छत्री पानी टाट आदि ओढेर खुसी हुँदै खेतबारीतिर हिँडेको देखेको थियो। ऊ पनि कति पटक पानी टाट ओढेर खेतमा पानी लगाउन गोरु चराउन घाँस काट्न गएको थियो। त्यहाँ मानिसहरू पानी परेपछि तछाड मछाड गरेर कुद्दैनथे। दारीवाल गएपछि पुलिकले रेडियो सुन्ने पत्र पत्रिका पढ्ने सभा सम्मेलनमा भाग लिने गर्न थाल्यो। उसले कहिल्यै चलचित्र हेरेको थिएन। एक दिन ऊ आदर्शसँग बलिदान नेपाली चलचित्र हेर्न बिन्दवासिनी हलमा गयो। उसलाई चलचित्रका घटना र आफ्नो गाउँमा घट्ने घटनाहरू उस्तै उस्तै लागे। उसलाई गाई त बाँध्यो ढुङ्ग्रोमा मै छैन गरिबको चमेली बोलिदिने कोही छैन बोलको गीतले निकै प्रभावित बनायो। उसले भीमप्रसादले गाउँलेबाट कुत उठाउने नाममा घिउ दुध खसी बोका सित्तैमा लाने गरेको घटना सम्झ्यो। भीमप्रसाद प्रति उसको मनमा तीव्र घृणा उत्पन्न भयो। यसरी उसले लडाईँ किन हुन्छ भन्ने कुरा बिस्तारै बुझ्न थाल्यो। पुलिकलाई आफूले ढकाल शर्माथि निकै बोझ थोपरेको महसुस भएको थियो। उसले आय आर्जन गर्ने विभिन्न उपायहरूको खोजी गर्यो। उसलाई कोही जागिर दिन तयार भएन। अन्तत उसले दिउँसो क्याम्पस जाने र बिहान बेलुका पत्रिका बिक्री गरेर दुई चार पैसा कमाउन थाल्यो। यसबाट उसलाई एकातिर जनसम्पर्क बढाउने अवसर मिल्यो भने अर्कोतिर पढाइका लागि अलिअलि खर्च समेत जुट्न थाल्यो। उसले लामो समयदेखि ढकाल सरको खर्चमा पढ्दै आएको थियो। ऊ देवकोटाले भने जस्तै महको माखा बन्न चाहँदैनथ्यो। प्रमिथसले जस्तै स्वर्गको आगो चोरेर अन्धकारपूर्ण झोराहरूमा बत्ती बाल्न चाहन्थ्यो, ऊ मोहिनीका प्रेम जाललाई देवकोटाले त्याग्न चाहे जस्तै त्याग्न चाहन्थ्यो। कठिन भए पनि मानव सेवाको बाटो हिँड्न चाहन्थ्यो। उत्सुसीधर सिंगाने लामो जीवनको लोभमा जिउने नभई वीर भएर मर्न चाहन्थ्यो। उसले अठोट गर्यो कि ऊ युग बदल्ने अभियन्ता बन्नेछ। उसले संसारलाई बुझ्ने धेरै हुन्छन् तर ती मात्र महान हुन् जसले त्यसलाई बदल्न सक्छन् भन्ने मान्यतालाई स्वीकार गरेको थियो। आदर्शले उसलाई यस्तो दुस्साहसले पतनको बाटोतिर मात्रै डोर्याउँछ। भावुक कल्पनाले उद्वेलित भएर गरिएको कार्य सिद्ध हुँदैन। जीवन र आदर्श फरक कुरा हुन्। पाएको संसारलाई त्याग काल्पनिक स्वर्गको खोजी गर्नु मूर्खता हो भनी सम्झाउँथ्यो। ऊ भने संसार चिन्ने त धेरै हुन्छन्, मुख्य कुरा त्यसलाई बदल्नु हो। संसार परिवर्तनको नियमलाई आफू अनुकूल ढालिए आफ्नो विवेकले त्यसलाई प्रयोग गर्नु जीवनको सार्थकता हो। मलाई दासताका ठाउँमा मृत्यु स्वीकार्य छ, जिते संसार हारे यही एउटा ज्यान भनी आदर्शले देखाएको त्रासलाई अस्वीकार गर्दथ्यो। आदर्श उसलाई विभिन्न ढङ्गले सम्झाउन खोज्थ्यो। ऊ भन्थ्यो, हेर पुलिक, त प्रति तेरा बाबाआमाको ठुलो आशा छ। पढे लेखेर ठुलो मान्छे हुनुपर्छ, धेरै पैसा कमाउनु पर्दछ। अर्काको लहै लहैमा लागेर जीवन बर्बाद नपार। पुलिक र आदर्श आफ्नो विचारमा अडिग थिए। तिनीहरूका बीचमा बिस्तारै गहिरो वैचारिक खाडल बन्दै गयो। तिनीहरू एक अर्कालाई आफ्ना तर्कद्वारा प्रभावित पार्ने प्रयत्न गर्थे तर दुवै आफ्ना विचारमा सम्झौता गर्न किंचित तयार थिएनन्। विचार र दर्शनमा भिन्नता भए पनि तिनीहरूका बीचमा अनौठो मित्रता भने थियो। तर्क र बहस सुच्छ हुन्थे, दुवैले समाज बदल्ने कुरा गर्दथे। फरक यति मात्र थियो कि आदर्श समाज स्वत परिवर्तन हुन्छ भन्ने मान्यता राख्दथ्यो भने पुलिक स्वत परिवर्तनले न्यायपूर्ण समाज निर्माण गर्न नसकिने हुनाले त्यस परिवर्तनलाई बहुसंख्यक शोषित पीडितका हकमा जबरजस्ती आफू अनुकूल ढाल्नु पर्दछ भन्ने मान्यतामा विश्वास गर्दथ्यो। उसका विचारमा समाज परिवर्तनको गति घडीको सुईसँग मेल खान सक्दैन। त्यो त दुई विपरीत वर्गका बीचको द्वन्द्वबाट निर्दिष्ट हुन्छ, जुन द्वन्द्व अनिवार्य हुन्छ। आदर्श यसका विपरीत यस्ता विचार राख्दथ्यो, जीवन सुन्दर छ, यसलाई खोला बगे जस्तै निर्वाध बहन दिनुपर्दछ। आफ्नो वा आफ्नो वर्गको स्वार्थका लागि त्यसलाई विनाशको भड्खालो वा मरुभूमितिर मोड्नु हुँदैन। हामीले जीवनलाई प्रेम गर्न सिक्नु पर्दछ, किनकि संसारमा भोग्न लायक धेरै चिजहरू छन् मान्छेका लागि, जुन हाम्रै लागि सिर्जित भएका हुन्, जसलाई आफू अनुकूल प्रयोग गरेर जीवनलाई सरस र सार्थक बनाउन सकिन्छ। कारण जीवन एक सुन्दर फूल हो, त्यसलाई फक्रेको बेलामा शिरमा सिउरी हाल्नु पर्दछ, सुवास लिनु पर्दछ, नत्र त्यो ओइलाइहाल्छ। काल्पनिक स्वर्गको पछि लागेर वर्तमानलाई अनिश्चित भविष्यतर्फ मोड्नु हुँदैन। आधुनिकताले हामीलाई ठूलो वैभव दिएको छ, जीवन छोटो छ, तसर्थ लडाईँ झगडा काटमार आदि होइन बन्धुत्व र वर्ग समन्वयतिर लागेर शान्तिपूर्ण समाज निर्माणमा योगदान दिनुपर्दछ। पुलिकले भन्यो, संसारमा अधिकार स्थापना र अस्तित्व रक्षाका लागि सङ्घर्षै सङ्घर्षको इतिहास छ। जीवन सुन्दर त छ, तर यसलाई वास्तवमै भोग्न लायक बनाउन त सबैका लागि समान ढंगले बाँच्ने वातावरण चाहिन्छ। संसारमा भोग्न लायक वस्तुको आवश्यकता अनुसार वितरण हुनु पर्यो। कसैले कसैमाथि थिचुमेचो गर्ने कार्य रोकिनु पर्यो, अनि मात्र बन्धुत्व सौहार्दता। यसरी पुलिक र आदर्शका बीच हुने बहसहरू घण्टौंसम्म लम्बिन्थे। कहिलेकाहीँ त तिनीहरूको बीच रातभरि पनि बहस चल्दथ्यो। जनताले पञ्चायती काल रात्रिलाई ठूलो बलिदानीबाट अन्त्य गरेका भए पनि वास्तविक रूपमा अधिकार पाउन सकेनन्। जनतामाथिको दमनलाई बहुदलीय व्यवस्थाका शासकहरूले पनि कायमै राखे। जनजीविकाका सवालहरू उठाएर सड़कमा उत्रने निहत्था नागरिकलाई निर्मम रूपमा दमन गर्ने, हत्या गर्ने जस्ता जनविरोधी कार्यहरू कायमै रहे। सर्वसाधारण नागरिकको जीवनस्तर झनझन दयनीय हुँदै गयो। बजार भावले आकाश छोयो। यसको विरुद्धमा सड़कमा मूल्य विरोधी आन्दोलन चर्कियो। विद्यार्थीहरू सरकार विरोधी आवाजका साथ सड़कमा ओर्लिए। पुलिक विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै पहिलोचोटि लखन चोकमा कुर्लियो। प्रिय साथीहरू, अब हामी सेती नदी जस्तै लुक्दै देखिँदै अनि पाताल र गगनलाई जोड्दै मूल्य वृद्धि अन्याय र विभेदका विरुद्ध सम्झौताहीन सङ्घर्षमा होमिनु पर्दछ। आँखामा कालो पट्टी बाँधेर दृष्टिविहीन बनेको, कानमा तेल हालेर बहिरो भएको, अभिनय गर्दै बसेको जनता मारा शासकलाई घुँडा टेकाउनु पर्छ। यो देशको भविष्य अब हामी युवाले निर्माण गर्नुपर्दछ। जनताको ढाड सेक्ने गरी बढेको महँगीका विरुद्ध सुरु भएको यस अभियानलाई यहीँ रोक्नु हुँदैन। यसले त सम्पूर्ण समाजलाई नै प्रभाव पार्ने चमत्कार पूर्ण परिवर्तन ल्याएर छोड्नेछ। यदि यस शान्तिपूर्ण आन्दोलनमा दमन गरिन्छ भने हामी इट्टाको जवाब पत्थरले दिनेछौ, शासकलाई परास्त गरेरै छाड्नेछौ। यति भन्दै म आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। अति आत्तिएर र हताशमा उसले आफ्नो भाषण टुङ्ग्याएको थियो। त्यसपछि विद्यार्थीहरूले परर ताली बजाए। सबैको ताली रोकिँदा पनि मञ्चको ठिक अगाडि बसेकी रागिनीले भने एक्लै ताली बजाइरहे। उसलाई देखेर भिडमा हाँसो गुन्जियो। रागिनीले लाजले राति भएर शिर झुकाई। एकैछिनमा भिड तितर बितर भयो। अन्तिममा रागिनी पनि उठेर हतार हतार घरतिर लागि। बगैँचा भरि रातै सेतै र पहेँले फुलेका गुलाब, मखमली र भुकी फुलहरूले रागिनीलाई निकै लोभ्याउँथे। घर छेवैको लिचीको बोटमा कागका एक जोडीले गुण बनाएका थिए। पोथीले चारवटा फुल पारेकी थिए। भाले र पोथी पालै पालो फुललाई ढाकेर उथारो बस्थे। ठूलो वर्षा, आँधी बेहरी, हुरी बतास, चर्को घाम जस्तो सुकै विपत्तिमा पनि तिनीहरू आफ्नो गुणलाई एक क्षण पनि छोड्दैनथे। कस्तो विचित्रको प्रेम! तिनीहरूको गुण वरिपरि एउटा छट्टो कोइली अवसरको खोजीमा फुरफुर गर्दै उड्थे, ताकि कागको गुण खाली भएको मौका छोपे गुणको एउटा फुल खसालेर आफूले फुल पार्न पाइयोस्। प्रकृतिको लीला पनि बुझि नसक्नु छ। एकातिर आफ्ना फुललाई एक क्षण नछोड्ने कागहरू, अर्कोतिर आफूले कहिल्यै गुण नबनाउने चतुर र धूर्त कोइली। काग र कोइलीको यस्तो लीला देखेर रागिनी छक्क पर्थे। ऊ कागको सन्तान मोह देखेर लोभिन्थी भने कोइलीको स्वार्थीपना देखेर क्षुब्ध हुन्थे। रागिनीले कुखुराका चल्ला जस्तै भुवादार कोमल रौँ भएका, हिउँ जस्तै सेता एकजोर खराया पालेकी थिए। ऊ तिनीहरूलाई पालै पालो काखमा लिएर सुमसुम्याउँथे, मुहाई खान्थे। उसको बदनमा खराएको स्पर्शले काउकुती लाग्दथ्यो। उसलाई भित्रभित्रै आनन्दको अनुभूति हुन्थ्यो, कल्पनामा हराउँथे ऊ। साउनको 13 गते पोखराको आँगनभरि सिमसिमे झरी परेको थियो। रागिनी दिनभर कोठामा बसेकी हुनाले उसलाई दिक्क लागेको थियो। त्यसैले ऊ मन बहलाउन बगैँचामा ओर्लिए। उसको मन चङ्गा जस्तै हल्का भयो। ऊ फुलहरूलाई छुँदै रमाउन थाले। उसले टिप्न खोजेको रातो गुलाफमा एउटा कालो पेटारो र पहेँलो टाउको भएको भाले भमरो आएर बस्यो र फुलको गर्भाशयमा घोप्ट परेर रस चुस्न थाल्यो। रागिनीले फुल टिप्न के खोजेकी थिए, भमराले उसको दाहिने गालोमा चिलेर भुनभुन गर्दै लिचीको बोटतिर उड्यो। रागिनी अय्या आमा मरेनी तेरीमा दुष्ट भमरो भन्दै थुचुक्क बसे। भमराको टोकाइले उसको शरीरभरि बिजुलीको तरङ्ग फैलियो। षोडशी रागिनीलाई वैशालु भमराले चुनौती दिएर उडेको थियो। यस घटनाले रागिनीको जवानीमा गहिरो प्रभाव पार्यो। तनमन तरङ्गित भयो। बाबुको प्यार पाउन नसके पनि आमाको लाड प्यारमा हुर्केकी बढेकी थिए रागिनी। उसलाई जीवन रोमाञ्चक लाग्दथ्यो। उसले जीवनमा दुःख, अभाव, असुविधा भन्ने कुरा महसुस गरेकी थिइन। ऊ अति सुन्दर र सुशील स्वभावकी थिए। उसलाई आफ्नो रूपप्रति घमण्ड थिएन, त्यसप्रति सचेत भने थिए। ऊ विज्ञान विषय पढ्ने प्रवृत्ता प्रमाणपत्र तहको प्रथम वर्षकी छात्रा थिए। उसकी आमा उसलाई डाक्टर बनाउन चाहन्थे। भर्खर 18 वसन्त टेकेकी रागिनी पराग सेचन गर्न तयार भई फक्रिएर बसेको रागिलो फूल जस्ती थिए। जवानीको रापले धपक्क बलेकी शहरका सडकहरू दिनहुँ जसो नारा जुलुस निकाल्ने विद्यार्थीका क्रीडास्थल बन्न थालेका थिए। राँके जुलुस, सभा सम्मेलन, शासकका सब यात्रा, पुतला दहन जस्ता घटनाहरू सडकका दैनिकी बनेका थिए। पुलिकको नेतृत्वमा विद्यार्थी आन्दोलन तीव्र गतिमा अगाडि बढ्दै थियो। उसको प्रखर व्यक्तित्वबाट प्रभावित नहुने सायदै कोही थियो। उसको भाषण कलामा चमत्कारपूर्ण निखार आएको थियो। विद्यार्थीहरू सास समेत बिस्तारै फेरेर उसको मधुर तर आक्रोशपूर्ण भाषणलाई एकचित्त लगाएर सुन्दथे। रागिनी विद्यार्थी आन्दोलनका हरेक कार्यक्रममा सहभागी हुन्थे। ऊ पुलिकको भाषण एउटा पनि नछुटाई सुन्थे। उसले पनि बिस्तारै राजनीतिका कुरा बुझ्न थालेकी थिए। त्योभन्दा बढी उसले पुलिकलाई बुझ्न थालेकी थिए। ऊ आफू विज्ञान पढ्ने विद्यार्थी भए पनि पुलिकले पढ्ने रातो रङको मानविकी भवनमा बारम्बार देखिन थाले। उसलाई पढ्न भन्दा रातो भवनमा घुम्दा बढी आनन्द लाग्न थाल्यो। उसले एक दिन करुणासँग मुखै फेरि, करुणा, त्यो पुलिक कस्तो राम्रो छ है, त्यसको घर कहाँ होला नि, या के भएको यो रागिनीलाई पनि मन पर्यो कि क्या हो भन्दै करुणाले उसलाई आँखा झिम्क्याउँदै जिस्काए। कस्ती उत्ताउली, रागिनीले झर्केर भने। रागिनी बिस्तारै पुलिकतिर आकर्षित हुँदै गएकी थिए। उसले पुलिक बस्ने ठाउँको खोजी गर्न थाले। उसलाई एकान्त प्रिय हुन थाल्यो। सेतीको डिलमा बसेर पानीमा खुट्टा चोबल्दै एकान्तमा रमाउन थाली ऊ। घरमा आमासँग पनि पहिले भन्दा कम बोल्थे। उसलाई विभिन्न प्रकारका सपनाले उद्वेलित र आतंकित बनाउन थालेका थिए। उसले सपनामा आफ्नो शरीरभरि सर्प झिलिएको, माकुराको जालोमा फँसेको, खोला तरेको, खोलाले बगाएको, पहाड चढेको जस्ता घटनाहरू देख्न थालेकी थिए। उसले एक दिन भयानक सपना देखे। पुलिकलाई दर्जनौ प्रहरीले पिछा गरिरहेका थिए। ऊ तिनीहरूका आँखा छल्दै लुक्दै र भाग्दै थियो। उसलाई देशद्रोहीको आरोप लगाइएको थियो। जिउँदो पक्रने वा हत्या गर्नेका लागि ठूलो पुरस्कारको घोषणा गरिएको थियो। ऊ कहिले केटी, कहिले दारीवाल वृद्ध, त कहिले जोगीको, अनि कहिले काहीँ पागलको भेषमा सडक गल्लीमा देखिन्थ्यो। उसलाई पक्रन सहरभरि सादा पोसाकका सुराकी र प्रहरीलाई परिचालन गरिएको थियो। उसले जतिसुकै लुकामारी खेले तापनि, भूमिगत जीवनशैली अपनाए तापनि, उसलाई सुराकीको सहयोगमा पक्रेर जरेबरको भीमकाय फेदमा हात खुट्टा बाँधेर राखियो। उसलाई आत्मसमर्पण गर्न भनियो, तर उसले दुर्जकुमार डिएसपीलाई छातीमा दम भए निधारमा गोली हान्न चुनौती दियो। उसले आफू सर्पले निल्न लागेको भ्यागुताको स्थितिमा भए पनि पुलिसलाई ललकार्दै भन्यो, म मरेर के भएर, मेरो रगतका एक एक छिट्टाले रक्त बीजको रूप लिए म जस्ता हजारौं योद्धाहरूलाई जन्म दिनेछन्। त्यति बेला तिमीहरू जीवनको भिख माग्दै तिनीहरूको खुट्टामा आत्मसमर्पण गर्नेछौ। तिमीहरूको शासकको लुटको स्वर्गमा आगो लगाउनेछन् तिनीहरूले। तिमीहरूलाई कसैले पनि सहानुभूति देखाउने छैन। म मृत्युदेखि डराउने तिमीहरू जस्तो कायर होइन। दुर्जकुमार रिसले आगो भएर नजिकै उभिएको असैको हातबाट पिस्तोल खोसेर लखा भन्दै चार राउन्ड गोली उसको नाकै माथि निधारमा हान्यो। पुलिक अय्यामा भन्दै मुठी उठाएर डङरङ्ग भुइँमा ढल्यो। उसको रगतले दुर्जकुमारको अनुहार रक्ताम्य भई रङ्गियो। उसको चिच्चाहटले वातावरण स्तब्ध भयो। चराहरू उड्दा उड्दै आकाशमा रोकिए। 1200 वर्ष पुरानो जरेबर गर्ल्याम गुर्लुम ढल्यो। समय टक्क रोकियो। वरपरका घरहरूबाट शून्यता डाँको छोडेर रुन थाल्यो। सूर्यले चिसा आँसु खसाल्यो। धरती पातलमा भासियो। रागिनी नाई भन्दै चिच्याउँदै उठे। उसकी आमा उठेर उसलाई हेर्दा ऊ थरथर काम्दै थिए। उसको शरीर पसिनाले नेत्रुक्क भिजेको थियो। उसले आमालाई नराम्रो सपना देखेको बाहेक केही बताइन। ऊ त्यसपछि रातभर निदाइन। सुक्क सुक्क गर्दै रात बिताए। आमा उसको हालत देखेर निकै चिन्तित भए। त्यस दिन रागिनीलाई क्याम्पस जान मन लागेको थिएन। उसले सोचे, पुलिकलाई साँच्चै ऊ झस्किए, आज उसलाई भेट्नै पर्छ भन्ने विचारले फुङ्ग उडेको मुहार लिएर ऊ क्याम्पसतिर लागे। क्याम्पस गेटमा पुग्ने बित्तिकै उसले अप्रत्याशित रूपमा पुलिकलाई भेटी। पुलिकलाई देख्ने बित्तिकै ऊ मूर्ति बनी अर्ध बेहोश अवस्थामा पुगी। उसले विक्षिप्त अवस्थामा तिमी ठिक छौ पुलिक भन्दै उसलाई आफ्नो छातीमा बेरी गेटमा गलल्ल हाँसो गुन्जियो। पुलिक किङ कर्तव्य विमूढ भयो। ऊ गाडिएको मौलो जस्तो ठिङ्ग उभियो। लाजले भुतुक्क हुँदै उसले यताउति हेरेर रागिनलाई जोडले पर धकेलिदियो र हप्कायो, के पागलपन हो यो, कस्ती लाज शरम नभाकी पातकी। पुलिकको मनमा रागिनीप्रति रिस र दयाभाव एकैचोटि उत्पन्न भएको थियो। रागिनीले शिर निहुराएर कामेको स्वरमा माफी माग्दै भनी, माफ गर्नुहोला, मेरो नियत यस्तो गर्ने थिएन, तर मलाई के भयो के, सुन्नुहोस् न तपाईँलाई। पुलिक उसको कुरै नसुने हिँडिसकेको थियो। रागिनीको पागलपनले पुलिकको मनमा तरङ्ग पैदा गराएको थियो। उसले रागिनीले एक्लै ताली बजाएको प्रत्येक सभामा अगाडिको लहरमा बसेर उसको हरेक भाषण सुन्ने गरेको जस्ता घटनाहरू झल्झली सम्झियो। रागिनीको प्रवेशले उसले आफ्नो जीवनमा उथल पुथल ल्याउने भयले ऊ आतंकित भयो। पहिलोचोटि तरुणी केटीको तातो स्पर्शले उसलाई प्रभाव नपार्न कसरी सक्थ्यो र तथापि रागिनी विषयलाई उसले हर हमेसा मनबाट हटाउने प्रयत्न गरिरह्यो। तर कति ठुला गनिएका तपस्वीलाई त परास्त गर्ने रतिले सामान्य पुरुषलाई के बाँकी छोड्थ्यो र पुलिक रागिनीलाई जति बिर्सने प्रयत्न गर्थ्यो त्यति बढी ऊ प्रतिको मोह बढ्न थाल्यो। उसले जतिसुकै त्याग र बलिदानको भावना लिएको भए पनि उसको अचेतनमा रहेको रतिरागले राग छोडिने रह्यो। रति त्यस्तो भाव हो जसलाई मान्छेले जति दमन गर्न खोज्यो त्यो त्यति नै सर्पले फडा फिजाए जस्तो मौका मिल्ना साथ विस्फोटन हुन पुग्छ। पुलिकले जतिसुकै प्रयत्न गरे पनि रागिनीको स्पर्शलाई भुल्न सकेन। यसबाट उसलाई आफूमा भोगी प्रवृत्ति बलियो भएर गन्तव्यबाट च्युत भइन्छ कि भन्ने चिन्ता लाग्न थाल्यो। मोहिनीको लालसामा हराइन्छ कि भन्ने त्रासले ऊ विखण्डित हुन थाल्यो। ऊ एक प्रकारको डर लाग्दो मानसिक द्वन्द्वबाट गुज्रिन थाल्यो, कारण उसले तय गरेको बाटो अति कठिन र लक्ष्य महान थियो। त्यसमा रागिनीको भूमिका के हुने, उसले यस प्रश्नको जवाफ पत्ता लगाउन सकेन। उसलाई त्यतिखेर भोग र प्राप्ति नभएर अर्जुनको जस्तै त्यागको जरुरत थियो ताकि ऊ आफूलाई आफ्नो अभियानमा पूर्ण रूपले समर्पित गर्न सकोस्। रागिनीको वैशालु रापले जलाउनु पूर्व नै उसले एउटा निर्णय लिनुपर्ने थियो। उता रागिनीमा देखिएको अस्वाभाविक परिवर्तनबाट उसकी आमाको चिन्ता बढ्दै थियो। ऊ छोरीको वैशालु जोवन देखेर दङ्ग र मक्ख पर्थी भने सम्भावित दुर्घटनाको अनुमान गरी त्रसित पनि हुन्थे। ऊ आफ्नो वैंशलाई सम्झन्थे, उजाडिएको जीवन देखेर निराश हुन्थे। पुरुष प्रधान समाजले सामनालाई विधवाको कलङ्क भिराइदिएको थियो। ऊ आफूले आजीवन भोग्नु परेको वैधव्यको सामाजिक उपहार देखेर भित्रभित्रै आक्रोशित हुन्थे। उसका जवानीका रहरहरू त्यसै चाम्रिएर सुकेका थिए। उसको जीवन मरुभूमिको तिर्खा जस्तै वेदना र छटपटीमा बितिरहेको थियो। उसलाई जवानीको भूमध्य सागरमा नाउ बिना एक्लै छाडेर जीवनले संसार त्यागेको थियो। हुन त उसले जीवनलाई बचाउने प्रयास नगरेको होइन, तर उसका सबै प्रयासहरू असफल भएका थिए किनकि उसको लोक्ने उपचार गर्न कहीँ जान मान्दैन थियो। जीवन लागो औषधको कुलतमा फँसेको थियो। सुरु सुरुमा उसलाई मन्द ज्वरो आउने र ज्वरो निको नहुने समस्या देखिएको थियो। पछि उसलाई निरन्तर झाडा पखाला हुन थालेको थियो। ज्वरो आउनु पूर्व नै उसले सामनासँग शारीरिक सम्पर्क गर्न छोडिसकेको थियो। यसबाट उसको मनभित्रको चाहभित्रभित्रै गुम्सिएर एक दीर्घ रोगको रूपमा परिणत भएको थियो। जीवनले प्राण त्याग्नु पूर्व भनेको थियो, सामना मलाई माफ गर, मैले तिमीमाथि ठूलो अपराध गरेको छु। सायद यही पापका कारण मेरो मृत्यु पश्चात मेरो आत्माले मुक्ति पाउने छैन। तिमीले मलाई जीवनभर साथ दियो, तर त्यसको बदलामा मैले तिमीलाई घात दिएँ, सधैँ पीडा मात्र दिएँ। मलाई माफ गर सामना, मलाई एड्स भएको छ, त्यसैले मैले तिमीबाट सधैँ टाढा रहने प्रयत्न गरेँ ताकि तिमीलाई। बोल्दा बोल्दै उसको बोली लरबराएको थियो। उसले थपेको थियो, सामना हाम्रो प्रेमको चिनो रागिनीलाई तिम्रो साथ छोडी म यति भन्दा भन्दै उसले प्राण त्यागेको थियो। लोग्नेको मृत्युले सामनाको जीवनमा ठूलो वज्रपात भएको थियो। ऊ रागिनीको मुख हेरेर बाँचेकी थिए। ऊ रागिनीको जीवन आफ्नो जस्तो बर्बाद नहोस् भनेर चिन्तित हुन्थे। रागिनी बादलका विभिन्न आकृतिहरू हेरेर टोलाइरहेकी थिए। बादलका टुक्राहरू घरि जोडिन्थे त घरि छुट्टिएर यत्र तत्र छिरोलिन्थे। तिनीहरू कतिपय डरलाग्दो स्वरूप भएको भस्मासुर जस्ता देखिन्थे भने कतिपय मान्छेका अनुहारसँग मिल्थे। तिनीहरू मध्ये एउटा एक्लो बादलको टुक्रो रागिनीको आँखामा रोकिन पुग्यो। बादलभित्र लुकेर बसेको रातो तारा क्षितिजबाट खसेर पोइलो गयो। रागिनीलाई पनि पोइलो जान मन लाग्यो। पोइलो जान त पोइ चाहिन्थ्यो, उसँग पोइ थिएन। ऊ लाजले भित्रभित्रै खुम्ची। ऊ पौराणिक कहानीमा जस्तै सती भएर शिवसँग पोइलो जान पनि सक्दिन थिए। पुलिक पोइलो जान मान्थ्यो कि उसले एक्कासी पुलिकलाई सम्झिए। उसलाई नरमाइलो लाग्यो, पुलिकले झपारेको सम्झिए। बिहे गरेर लोग्नेको घरमा गए पनि उसकै आफ्नी आमाको असफल जीवन बर्बाद भएको थियो। बिहे गरेर ऊ कसरी खुसी र सुखी हुन सक्थे र? रागिनी दिनदिनै दिवा स्वप्नमा हराउन थाली। कलेज छुट्टी भइसकेको थियो। रागिनी सेतीको डिलपट्टिको कदमको रुखमा अडेस लागेर एक्लै बसेकी थिए। ऊ भमराले चिलेको गालो छाम्दै लजाउँदै थिए। यस्तैमा एक जोडी परेवा उडेर आए, उसको अगाडि बसे। भाले परेवाले माकुर माकुर गर्दै दायाँ बायाँ फन्को मार्दै पोथीलाई फकाउन थाल्यो। पोथी नकरा पार्दै भालेबाट टाढा टाढा भाग्दै थिए। भाले पोथीको चुच्चोभित्र आफ्नो चुच्चो घुसारेर चारा खुवाउन थाल्यो। परेवाको लीला देखेर रागिनी वैशाखको रापिलो घामले हिउँ पग्लिए झैँ पानी पानी भई पग्लिए। ऊ परेवाको हरकत देखेर खित्का छाडेर हाँसे। ऊ स्वप्नमा हराउन थाली। ऊ केही क्षणको लागि पोथी परेवा बने। पुलिक उसको भाले, पुलिक परेवाले रागिनी परेवालाई नङ्ग्राले कोतर्न थाल्यो। ऊ परेवाबाट भाग्न खोज्थी तर उसँगै टाँसिन पुग्थी। रागिनी परेवीलाई पुलिक परेवाले घमलङ्ग अँगालो हाल्यो। परेवी भित्रभित्रै खुम्ची पग्ली दबाइए। उसको बदनमा भाले परेवाका घुङ्रिएका नङ्गरा बिस्तरी गढेका थिए। उसले सासैले भने, छि तिमी त नहुने, छोड न, कसैले देख्यो भने? ऊ बोलेको सुनेर परेवाका जोडीहरू भुर्र उडे। उसले स्याँ स्याँ गर्दै आँखा खोले। उसको अगाडि साँच्चीकै पुलिक उभिएको थियो। ऊ छाँगाबाट खसे जस्ती भए र सोची, यो पनि कल्पना मात्र त होइन। उताबाट उही चिर परिचित आवाजले हकार्यो, हेलो म्याम, के गर्दै हो, सपनामा कि विपनामा? गेटमा पुलिकले वाक्य टुङ्ग्याउन नपाउँदै चोर्दा चोर्दै सहमाथिएको बालक झैँ थर र ओठ कमाउँदै उठेर शिर तल झुकाएर मूर्ति जस्तै उभी रागिनी। उसको लज्जा देखेर पुलिक शब्दहीन भयो। ऊ पनि भित्रभित्रै गल्न थाल्यो। उसका नसाहरू शिथिल भए। उसले साहस गरेर भन्यो, तिमी अन्यथा मान्दिन भने म रागिनीले उसको अनुहारमा हेरी र पुनः शिर निहुराई। पुलिकले वाक्य टुङ्ग्याउँदै भन्यो, वास्तवमा म तिमीलाई भेट्न चाहन्थे, हेर न समय नै नमिलेर मैले तिमीलाई जुन गाली गरेँ त्यसका निम्ति म उसलाई उछिन्दी। रागिनीले भने, माफी चाहन्छु, मैले के मैले? पुलिकले स्पष्टीकरण माग्यो। उसले थपे, मैले त्यस्तो हरकत किन गरेँ मलाई नै थाहा छैन, सक्नुहुन्छ भने त्यो घटनालाई एक सपना ठाने बिर्सिदिनुहोला। उसले पुलिकलाई बाजले शिकारलाई ताके जस्तो गरी तेजिलो नजरले हेरिरहे। रागिनीका कामोत्तेजक आँखाले पुलिकलाई गोली हाने जस्तै चोट पुर्याए। रागिनीको हेराइमा उसले आसक्तिको ज्वार भाटा उर्लेको देख्यो। कोमलता र हार्दिकताको विशाल सागर देख्यो। आफू निरीह माछो जस्तो महसुस गर्यो। उसले रागिनीले एकहोरो हेरिरहेकी हुनाले उसलाई असहज महसुस भएका कारण प्रसङ्ग बदल्दै वातावरणलाई सहज बनाउने उद्देश्यले भन्यो, ए साँच्चे तिम्रो नाम के रे? रागिनी। उसले सठिक जवाफ दिए, म पुलिक, घर हम्सपुर 5 कास्की। उसले आफ्नो परिचय दियो, मलाई थाहा थियो। रागिनी यसपल्ट अलिक खुलेर बोले। एक कान दोकान मैदान अनियन्त्रित रूपमा धड्किरहेको मुटुलाई सम्हाल्दै उसले, म तपाईँलाई प्रेम गर्छु भन्दै सलले मुख छोपेर भागे। पुलिक मडि हराएको नाग जस्तै अनन्त आकाशको घेरालाई हेर्दै ठिङ्ग उभिरह्यो। उसको दृष्टिलाई एक अँगालो बादलले छिकेको कारण उसले थप केही पनि देख्न सकेन। हो प्रियजन, पुलिकमा कतै प्रेम, कतै जीवन, कतै युद्ध, कतै दार्शनिक वैचारिक बहसका कुरा यस्तै यस्तै विविधतायुक्त एकतापूर्ण कृतिका रूपमा पुलिक आएको छ। उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचन गरेर हामी तपाईँलाई सुनाइराखेका छौँ र पुलिक वाचनको आजको श्रृङ्खलामा मैले तपाईँलाई रागिनीको एउटा अद्भुत खालको प्रेम पुलिक प्रतिको आकर्षणलाई सुनाएको छु। यो आकर्षणले पुलिकको आदर्श जीवन यात्रालाई कता पुर्याउला, कतिको प्रभाव पार्ला, के पुलिकले सोचे जस्तै उसको सपनालाई चकनाचुर पार्ने त होइन रागिनीको यो प्रेम पासले? प्रियजन, यस विषयमा तथ्य थाहा पाउनका लागि तपाईँले पक्कै पनि पुलिक वाचनको कार्यक्रम शब्द शिविर निरन्तर सुन्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आफ्ना प्रतिक्रियाहरू दिन सक्नुहुन्छ, जसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस्। RUPINDRA रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर 2426 2426 नम्बरमा पठाउन सक्नुहुन्छ। आज सुनेको पुलिकको यो कथा यात्रामा कुनै तपाईँलाई मन परेको वा मन नपरेको कुरा छ, कुनै सुझाव प्रतिक्रिया छन् भने पनि लेखेर पठाउनुहोला। तपाईँको सुझाव प्रतिक्रिया वा प्रश्नहरूको जवाब हामी स्वयं लेखक नवराज ढकालको आवाजमा प्रस्तुत गर्नेछौँ। प्रियजन, यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र आगामी शुक्रबार अर्थात् भोलि राति 9:15 बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति 9:15 बजे कार्यक्रम शब्द शिविरमा पुलिक वाचनसँगै भेटिनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु। नमस्ते, शुभरात्री।